यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेसको 14 महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझायो। निर्धारित मितिमै 14 महाधिवेशन हुनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको जोड़। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रदेशसभामा विश्वासको मत प्राप्त। नेकपा एमाले पार्टीलाई एकताबद्ध बनाउन कार्यदलले गरेको 10 बुँदे सहमतिलाई कार्यान्वयन गर्ने। प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरू भावी रणनीति तय गर्न छलफलमा। नेपाल आयल निगमद्वारा गैरातीदेखि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि। र अफगानिस्तानमा अमेरिकाले आफ्ना सैनिक फिर्ता प्रक्रिया पूरा नगरेसम्म तालिबानले सरकार नबनाउने तालिबानी एक नेताको भनाई। अब समाचार विस्तारमा। नेपाली कांग्रेसले पार्टीको 14 महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुंग्याएको जनाएको छ। क्रियाशील सदस्यता सम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन हिजो पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको नेता डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो। प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बुढा नीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरूका तर्फबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाउनुभयो। गत साउन 30 गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि पूर्व महामन्त्री सिटौला, केन्द्रीय सदस्य द्वय रिजाल र रमेश लेखकलाई जिम्मेवारी तोकेको थियो। सोही केन्द्रीय समिति बैठकले यही भदौ 2 गते भित्र सहमतिमा टुंगो लगाई भदौ 3 गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो। तर क्रियाशील सदस्यताको विवाद समयमै निरूपण हुन नसकेका कारण हिजो मात्रै सभापति देउवालाई प्रतिवेदन बुझाइएको हो। पार्टीको नगर गाउँ वडा अधिवेशनका लागि मतदाता रहने क्रियाशील सदस्यताको संख्या मुलुकभर र विदेश स्थित जनसम्पर्क समितिका गरी 9 लाख भन्दा बढ़िरहेको पार्टी कार्यालयले जनाएको छ। नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको 14 महाधिवेशन हुनुपर्नेमा जोड़ दिनुभएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताको हिजो बसेको बैठकमा निर्धारित समयमै क्रियाशील सदस्यताको काम र महाधिवेशन हुनुपर्ने र आफ्नो पक्षबाट महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार बनाउने विषयमा छलफल भएको नेता बलबहादुर केसीले जानकारी दिनुभयो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व महामन्त्री प्रकाश मानसिंह, नेता डाक्टर रामशरण महत, अर्जुन नरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला लगायत उपस्थित हुनुहुन्थ्यो। गृहमन्त्री बालकृष्ण खाँडले नागरिक अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। मन्त्रालयले हिजो आयोजना गरेको गृह प्रशासन सुदृढ़ीकरण सम्बन्धमा पूर्व पदाधिकारीसँग अन्तर्क्रिया कार्यक्रममा गृहमन्त्री खाँडले राज्य र नागरिकको सुरक्षामा कुनै पनि सम्झौता नगर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीलाई आग्रह गर्नुभयो। लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गर्नुभएको छ। विश्वासको मत लिने क्रममा सहभागी सभामुख बाहेक 43 जना सहभागी रहेकामा 42 जनाले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिनुभएको र 1 जना तटस्थ रहनुभएको सभामुख पूर्णबहादुर घरतीले निर्णय सुनाउनुभयो। लुम्बिनी प्रदेशसभामा अहिले 80 सदस्य रहेकोमा मुख्यमन्त्री केसीलाई विश्वास मत पुष्टि गर्न 41 सांसदको समर्थन आवश्यक थियो। नेकपा एमाले पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले प्रस्ताव गरेको 10 बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कार्यदलमा सहभागी रहेका एकता पक्षधर नेताबीच हिजो बालकोटमा भएको छलफलमा कार्यदलले प्रस्ताव गरेको 10 बुँदे सहमति कार्यान्वयन गर्ने मौखिक सहमति जनाएको हो। सहमति कार्यान्वयनका लागि आज पार्टीको स्थायी कमिटी बैठक आह्वान गरिएको छ। ओली निवास बालकोटमा भएको छलफलपछि संचारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै एमाले सचिव प्रदीप कुमार गेवालीले 10 बुँदे प्रस्ताव कार्यान्वयनमा आइसकेको बताउनुभयो। गेवालीले असार 27 गते कार्यदलका तर्फबाट गरिएको 10 बुँदे प्रस्ताव कार्यान्वयनको प्रक्रिया शुरू भइसकेको र यसलाई थप कार्यान्वयनमा लैजान आज 11 बजे पार्टी स्थायी कमिटी बैठक आह्वान गरिएको बताउनुभयो। सचिव गेवालीले माधव नेपालले अर्कै बाटो तय गरिसक्नु भएको अवस्थामा दल दर्ता प्रक्रिया रोकेर पार्टीमा फर्कनुभयो भने फेरि पनि पार्टीमा ठाउँ दिन सकिने बारेमा बैठकमा छलफल भएको बताउनुभयो। प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरू निर्वाचन आयोगमा शनाखतको पूर्व सन्ध्यामा भावी रणनीति तय गर्न छलफलमा जुट्नु भएको छ। काठमाण्डुको चन्द्रागिरी रिसोर्टमा भेला भई पार्टीमा उठ्दै आएको जनताको बहुदलीय समाजवाद लगायत सैद्धान्तिक विषयमा उपलब्ध केन्द्रीय सदस्यहरूबीच छलफल शुरू भएको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो। निर्वाचन आयोगले नेता माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई भोलि शनाखतका लागि बोलाएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र लगायत दलका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटामाथि उहाँकै कार्यकक्षमा भएको व्यवहारको निन्दा गरेका छन्। ती दलले हिजो संयुक्त विज्ञप्ति जारी गरी सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सभामुखलाई लक्षित गरी भदौ 3 र 4 गते उहाँको कार्यकक्षमा दिएको धम्कीमूलक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आफ्नो पार्टीले कार्यवाही गरेका 14 जना सांसदलाई कार्यवाही नगरेको भन्दै एमालेका सांसदले यही भदौ 3 र 4 गते सभामुखको कार्यकक्षमा धरना बसेका र सोही क्रममा केही सांसदले अमर्यादित व्यवहार गरेको सभामुखको सचिवालयले जनाएको छ। सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिनुभयो। राज्यमन्त्री श्रेष्ठले पोलियो खोप लगाउन शुरू गरिएको र नजिकैको खोप केन्द्रमा गई पोलियो खोप लगाउन समेत अनुरोध गर्नुभयो। यसैबीच परराष्ट्र मन्त्रालयले अफगानिस्तानको पछिल्लो विषम राजनैतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म 654 नेपालीको उद्धार गरेको जनाएको छ। देशभर हिजो 11,326 जनाको कोरोना भाइरस नमूना परीक्षण गर्दा 1,801 जना संक्रमित थपिएका छन्। 8,704 नमूनाको पीसीआर परीक्षण गर्दा 1,548 तथा 2,622 नमूनाको एन्टिजेन परीक्षण गर्दा 253 गरी 1,801 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर हिजो 1,924 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट निको हुने दर 93.5% छ। यसैगरी हिजो 1,02,344 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। हिजो कोरोना संक्रमणबाट थप 24 जनाको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या 10,533 पुगेको छ। देशभर होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी 38,351 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये 679 जनाको आईसीयू र 176 जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ। जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। जापान सरकारले कोभ्याक्स सुविधा मार्फत अनुदानमा उपलब्ध गराएको 5,59,000 मात्रा खोप हिजो नेपाल आइपुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलका अनुसार हिजो आएको सँगै जापानबाट अनुदानमा उपलब्ध 16,14,740 मात्रा खोप नेपाल आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ। चौथाईवालेले हिजो अध्यक्ष ओली निवास बालकोटमा पुगेर भेटवार्ता गर्नुभएको हो। नेपालका राजनैतिक दलका शीर्ष नेताहरूलाई भेट्ने क्रममा चौथाईवालेले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो। ओलीसँगको भेटवार्तापछि ट्वीट गर्नुहुँदै चौथाईवालेले दुई देशको सम्बन्धलाई अझ अगाडि बढ़ाउन सकारात्मक छलफल भएको उल्लेख गर्नुभयो। चौथाईवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता महन्त ठाकुरसँग पनि भेटवार्ता गर्नुभएको छ। मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यान आकर्षण गराएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आणविक अस्त्रको विकास, परीक्षण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न समाजले आग्रह गरेको छ। अफगानिस्तान घटनाक्रमका कारण त्यहाँ फँसेका सबै दक्षिण एसियाली नागरिकको उद्धार र सकुशल आफ्नो देश फिर्तीका लागि दक्षिण एसियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखको भर्चुअल बैठक आयोजना गरी एकीकृत एवं प्रभावकारी अभियानको प्रारूप तयार गर्न शान्ति समाजले आग्रह गरेको समाजका महासचिव रामकृष्ण बरालले जानकारी दिनुभयो। यसै गरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यान आकर्षण गराइएको महासचिव बरालले जानकारी दिनुभयो। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेलमा प्रति लिटर 2 रूपियाँ र खाना पकाउने एलपी ग्यासमा प्रति लिटर 25 रूपियाँले वृद्धि गरिएको जनाइएको छ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर 130, डिजल र मट्टीतेल प्रति लिटर 113 र ग्यास प्रति सिलिण्डर 1450 पुगेको छ। यसै गरी आन्तरिकतर्फ हवा इन्धनको मूल्य समेत प्रति लिटर 2 रूपियाँले वृद्धि भई 86 रूपियाँ पुगेको छ भने अन्तर्राष्ट्रिय हवा इन्धनतर्फ प्रति किलो लिटर $16 वृद्धि गरी $770 कायम गरिएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो। निरन्तरको वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भाँसिएको छ। अविरल वर्षाका कारण सड़क भाँसिदा त्यस क्षेत्र आसपासका आधा दर्जन घरहरू जोखिममा परेका छन्। त्यस क्षेत्रको अवस्थाबारे अध्ययन गरी आवश्यक निर्णय लिन प्रक्रिया अघि बढ़ाइएको गण्डकी प्रदेश सरकारले जनाएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न हुन अझै 1 वर्ष कुर्नुपर्ने भएको छ। सन् 2021 जुलाई 10 मै सम्पन्न गर्ने लक्ष्यका साथ शुरू गरिएको विमानस्थलको काम कोरोना संक्रमणका कारण ढिलाइ भएको हो। पोखराबाट माधव पराजुलीको रिपोर्ट।
कोरोना भाइरस संक्रमणका कारण काममा अवरोध आउँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तोकिएको समयमा सम्पन्न नहुने भएको हो। गत जुलाई 10 मा विमानस्थल तयार हुनुपर्नेमा कोभिड 19 का कारण विमानस्थलको काम सन् 2022 जुलाई 10 सम्म लाग्ने भएको छ। आयोजनाका इन्जिनियर कृष्ण प्रसाद पौडेल
तथा म्यान पावरहरू आउन नसकेको कारणले रोगीको लक्ष्य अनुसार पनि काम अगाडि बढ्न नसकेको हुँदाखेरि त्यो म्याच चाहिँ थप्नुपर्ने आवश्यक थियो र 2022 जुलाई 10 सम्म हुने गरी 1 वर्ष चाहिँ म्याच थप्भएको अवस्था छ।
चिनिया कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले निर्माण गरिरहेको विमानस्थल निर्माणको काम 1 वर्षलाई थप गरिएको छ। विमानस्थलको आन्तरिक सजावट र केही उपकरण जडानको काम मात्र बाँकी रहेको छ। अहिलेसम्म 80% भन्दा बढी काम सकिएको विमानस्थलको अबको 6 महिनामा काम पूरा गर्ने र बाँकी 3 महिनामा अरू परीक्षण सकिने हुँदा 9 महिनामा पूर्ण तयार हुनेछ।
अब डेकोरेसनको कामहरू, टर्मिनल बिल्डिङ लगायत अन्य बिल्डिङहरूभित्रको डेकोरेसनको काम, इक्विपमेन्ट इन्स्टलेसनको कामहरू चाहिँ हाम्रो मुख्य रूपमा बाँकी रहेको भनेको यति नै हो।
22 अरब रूपियाँ लागतमा निर्माण हुने विमानस्थलबाट 2022 भित्रै व्यावसायिक उडान सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। विमानस्थलको अहिलेसम्म 2500 मिटर लम्बाई, 45 मिटर चौडाई र 34 सेन्टिमिटर बाग्लो धावन मार्ग तयार भएको छ। त्यस्तै प्रति घण्टा 600 यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ। जहाजको पार्किङ स्थल एप्रोन पनि तयार भइसकेको छ। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
जुम्लाको पातारासी गाउँपालिकालाई कृषि पकेट क्षेत्र घोषणा गरिएको छ। पकेट क्षेत्र घोषणाले कृषिमा एकद्वार प्रणाली लागू हुनुका साथै रैतहाने बाली संरक्षण र उत्पादनमा वृद्धि हुने आशा गरिएको छ। जुम्लाबाट सागर परियारको रिपोर्ट।
अन्न भण्डारका रूपमा चिनिने जुम्लाको पातरासी गाउँपालिकामा विगतमा थरीथरी खेती गर्दा मेहनत धेरै लाग्ने, उत्पादन नहुने समस्या थियो। तर कृषि पकेट क्षेत्र घोषणा पश्चात एकैनासे खेती हुन थालेपछि उत्पादन बढ्ने आशा पलाएको छ। पातरासी गाउँपालिका 3 का किसान तारा बहादुर बोहरा:
तीनवटामा चाहिँ एउटा आलु पकेट क्षेत्र छ। आलु उत्पादन गर्न पनि सजिलो भएको छ। पहिला एउटाले आलु लगाउने, आफूले कोदो लगाउने, त्यस्तो भइरहेको थियो। अहिले पकेट क्षेत्र घोषणा गर्दाखेरि हामी सबैले एकै नासको बाली आलु मात्र लगाउने गरिरहेका छौँ। त्यहाँबाट फाइदा पनि लिन सकिने अवस्था देखिएको छ।
रैथानिक कृषि उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना र बाँझो रहेको खेतीयोग्य जमिनको सदुपयोग गर्ने लक्ष्यका साथ पालिकाका सबै ओडामा कृषि पकेट क्षेत्र घोषणा गरिएको पातरासी गाउँपालिकाका अध्यक्ष लक्ष्मण बोहराले बताउनुभयो।
मान्छेहरूले रैथाने बाली छोडिदिन थाले, जग्गा बाँझो हुन थाले, त्यसो भए रोजगारी सिर्जना गर्नु पर्यो, अर्को बाँझो जग्गा नै उपयोग गरौं भन्ने हो। यो दुई तीन कुरालाई मध्यनजर गरेर हामीले पकेट क्षेत्र बनाएका छौँ।
पातरासी क्षेत्रमा आलु, चिनो, कागुनो, फापर, कोदो लगायतका विभिन्न अन्न बाली उत्पादन हुने गरेको छ, तर कृषिमा एकद्वार प्रणाली नहुँदा उत्पादन पनि नहुने र रैथाने बाली पनि लोभ हुने अवस्थामा पुगेको छ। त्यसैले पातरासीका सातवटै ओडामा उत्पादन तथा अनुकूलताका आधारमा विभिन्न कृषि पकेट क्षेत्र घोषणा गरिएको बताउँदै पुनः पातरासी गाउँपालिकाका अध्यक्ष बोहरा,
सम्भावना भएका क्षेत्रहरू के भनेर हामीले हेर्दै जाँदाखेरि एक नम्बर ओडालाई हामीले फापर पकेट क्षेत्र बनाएका छौँ, दुई नम्बर ओडालाई सिमी पकेट क्षेत्र, तीन नम्बरलाई विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ले कालीमार्सी लोकल स्थानीय धानलाई नै प्रायोरिटी गरेर त्यो पकेट क्षेत्र बनाएको छ।
जुम्लाका आठवटै स्थानीय तहले कृषिबाटै रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्नका लागि कृषि मैत्री नीति तथा कार्यक्रम निर्माणसँगै कृषि क्षेत्रमा पर्याप्त लगानी बढाउन आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले अमेरिकी सेनाको फिर्ता प्रक्रिया पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले जनाएको छ। तालिबानका एक नेताले अफगानिस्तानमा एकजना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद गठनको घोषणा नगर्ने निर्णय गरेको बताएका छन्। अफगानिस्तानको तालिबान विरूद्धको प्रतिरोधी समूह एनआरएफले आफूहरूसँग तालिबानसँग लड्न हजारौंको संख्यामा लड़ाकूहरू तयार रहेको बताएको छ। एनआरएफका विदेश विभाग प्रमुखले पहिले आफूहरू शान्तिपूर्ण वार्तामा जाने तर वार्ता असफल भए तालिबान समूहको कुनै पनि दमन र आक्रमण नसहने बताएका छन्। यता तालिबान समूहले भने एनआरएफ समूहको बलियो पकड़ रहेको पंजशीर उपत्यका पनि आफूहरूले घेरिसकेको जनाएको छ। यसैबीच अमेरिकाले यही अगस्त महिनाको अन्त्यसम्ममा अफगानिस्तानबाट सबै उद्धार कार्य सकिसक्ने आफ्नो लक्ष्य रहेको अन्तर्राष्ट्रिय संचार माध्यमसँगको कुराकानीमा जनाएको छ। तालिबान समूहको कब्जापछि अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा अझै पनि हजारौंको संख्यामा अफगानिस्तान छाड्नेको घुइँचो लागेको छ। इण्डोनेसियाका एक पूर्व मन्त्रीलाई 12 वर्ष जेल सजायको फैसला सुनाइएको छ। कोरोना महामारीका बेला गरीब परिवारका बाल बालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै पूर्व मन्त्री जुलियारी बडवारालाई जेल सजाय तोकिएको हो। उनलाई जेल सजायसँगै 35,000 अमेरिकी डलर बराबरको जरिवाना तिराउन समेत अदालतले आदेश दिएको छ। इण्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रूपमा रहेको छ। यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी 5 वर्ष जेल सजाय तोकिएको थियो। अब आर्थिक समाचार।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर साईले कर्णालीको विकास र परिवर्तनका लागि प्रदेशमा लगानी गरेर लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। कालीकोटमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री साईले कर्णालीको विकासका लागि निजी क्षेत्रको लगानी भित्राउन प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो। मुख्यमन्त्री साईले प्रदेश सरकार निजी क्षेत्रको लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रयत्नशील रहेकोले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रका उद्योगी व्यवसायहरूलाई आग्रह समेत गर्नुभयो। मुख्यमन्त्री साईले कर्णाली विकासका लागि सबैले आफ्नो ठाउँबाट जुट्न जरूरी रहेको बताउनुभयो। मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट क्यापिटलले सोमबार बिहान शेयरको बाँडफाँड गरेको जनाएको छ। संस्थाको आईपीओमा 23,61,827 जनाले आवेदन दिएका थिए। आवेदन मध्ये 23,54,784 जना योग्य आवेदकलाई गोला प्रथाबाट शेयरको बाँडफाँड गरिएको छ। 36,859 आवेदकले 10 किताको दरले शेयर प्राप्त गरेका छन् भने 3 जनाले 11 किता शेयर प्राप्त गरेका छन्। कम्पनीले 100 अंकित दरका 3,93,75,000 किता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ। विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, वित्तीय अनुशासन कायम गर्न र गुनासो तथा समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल शुरू गरेको जनाएको छ। प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार भर्चुअल बैठक मार्फत छलफल गरी गुणस्तरीय विद्युत आपूर्ति सेवा प्रवाहमा सुधार सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिनुभएको छ। बैठकलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले छिनछिनमा बत्ती जानी गरेको गुनासो सम्बोधन नहुने जस्ता गुनासालाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित गुणस्तरीय भरपर्दो विद्युत आपूर्ति सेवा प्रवाह गर्न केन्द्रित हुन कर्मचारीहरूलाई निर्देशन दिनुभयो। परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरूप परिवर्तन गरी बुटिक विमानस्थलको रूपमा विकास गर्न आवश्यक काम भइरहेको छ। बुटिक विमानस्थलको रूपमा रूपान्तरणका लागि काम भइरहेको र त्यसका लागि आवश्यक संरचना निर्माण साजसज्जा तथा सौन्दर्यकरणको काम जारी रहेको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर एमएसटीले सोमबार राष्ट्रिय टीमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको हो। क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गर्नुभयो। खुला प्रतिस्पर्धाबाट क्यानले नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनौट गरेको हो। नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन्। करिब 500 डिजाइनरबाट पोखरेलको डिजाइन छनौट गरिएको हो। पोखरेलले पुरस्कार स्वरूप नगद 1,00,000 हात पारे। क्यानले नयाँ जर्सी छनौटका लागि 4 सदस्यीय समिति गठन गरेको थियो। समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्य रहेका थिए। नेपाली टोलीले नयाँ जर्सी ओमन भ्रमण दौरानमा प्रयोग गर्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत ओमन र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि नेपाली टीम ओमन भ्रमणमा जाँदैछ। ज्ञानेन्द्र मल्लको कप्तानीमा 17 सदस्यीय नेपाली टीम मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछन्। नेपाल ओमन र अमेरिका बीचको सिरिज भदौ 28 असोज 4 गतेसम्म आयोजना हुनेछ। सिरिज अघि नेपालले पुपुवा न्युगिनीसँग 2 एक दिवसीय खेल खेल्नेछ। नेपालले पहिलो खेल सेप्टेम्बर 5 र दोस्रो खेल सेप्टेम्बर 8 खेल्ने क्यानले जनाएको छ। चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने भएको छ। त्यसका लागि सरकारले पहिले अध्ययन गर्ने र सहयोगलाई अगाडि बढाइनेछ। चितवनमा आयोजना गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्मारिका हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सो कुरा बताउनु भएको हो। सरकार खेलकुद विकासको लागि प्रतिबद्ध रहेको र खेलकुदलाई जुनसुकै ठाउँमा जस्तो सुकै सहयोग गर्न पनि पछि नपर्ने खेलकुद विभाग प्रमुख बस्नेतले बताउनुभयो। करिब 3 अरब लागत अनुमान गर्दै निर्माण भइरहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला भरतपुर महानगरपालिका र धुर्मु सुन्तली फाउन्डेशनको सहकार्यमा निर्माण भइरहेको छ। तर पछिल्लो समयमा बजेट अभाव र विभिन्न कारणले निर्माण कार्य अवरोध र अपुरो हुँदै आएको छ।
खेल समाचारका साथमा अझ एवं अब मौसम। आज देशभर सामान्यदेखि पूर्ण बदलिरही धेरै स्थानमा कम वर्षा हुने र बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, वर्षा 3.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कांग्रेसको 14 महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझायो। निर्धारित मितिमै 14 महाधिवेशन हुनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको जोड। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रदेशसभामा विश्वासको मत प्राप्त। नेकपा एमाले पार्टीलाई एकताबद्ध बनाउन कार्यदलले प्रस्ताव गरेको 10 बुँदे सहमतिलाई कार्यान्वयन गर्ने। प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरू भावी रणनीति तय गर्न छलफलमा। नेपाल आयल निगमद्वारा गइरातीदेखि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि र अफगानिस्तानमा अमेरिकाले आफ्ना सैनिक फिर्ता प्रक्रिया पूरा नगरेसम्म तालिबानले सरकार नबनाउने तालिबानी एक नेताको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।